यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आज फागुन सात गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै भारतको उडिसामा नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युको सम्बन्धमा सत्य तथ्य छानबिन गर्न सांसदहरूको सरकारसँग माग। समस्या समाधान नगरे उडिसा राज्यका शिक्षण संस्थाका लागि एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी। भारत सरकारसँग सम्झौता भए अनुसार विभिन्न आठवटा अन्तर्देशीय विद्युत प्रसारण लाइनको निर्माण कार्य अघि बढ़ाइएको ऊर्जा मन्त्रीद्वारा संसदलाई जानकारी। र सुडानमा अर्धसैनिक बलको आक्रमणमा परि महिला र बालबालिका सहित 200 भन्दा बढ़ीको मृत्यु।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। आज प्रजातन्त्र दिवस मुलुकमा विभिन्न कार्यक्रम गरी विभिन्न स्थानमा मनाइँदैछ। जनक्रान्तिका बलमा 104 वर्ष जहानिया राणा शासनको अन्त्य भई 2007 साल फागुन सात गते नेपालमा प्रजातन्त्र स्थापना भएको हो। शहीदहरूको बलिदानीपूर्ण त्याग र संघर्षको जगमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको आधारशिला कोरिएको दिनको सम्झना र सम्मानमा प्रत्येक वर्ष फागुन सात गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ। तत्कालीन राजा त्रिभुवन र नेपाली कांग्रेसको सहकार्यपछि नेपालमा तानाशाही राणा शासन अन्त्य भएको थियो। प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिले आज सैनिक मंच ठुडीखेलमा बिहान विशेष कार्यक्रमको आयोजना गर्दैछ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुनेछ। कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षमा जीवन उत्सर्ग गर्नुभएका ज्ञात अज्ञात शहीदप्रति श्रद्धांजलि अर्पण गरिनेछ। प्रजातन्त्र दिवस मूल समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। मूल समारोह समितिले आयोजना गर्ने कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव र समृद्धिसहित वृहत राष्ट्रिय एकतालाई अझै मजबूत तुल्याउने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई प्रजातन्त्र दिवसले स्थापित गरेको बताउनुभयो। राष्ट्रपति पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रता व्यवस्थालाई अंगीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभएको छ। शुभकामना दिनुहुँदै उपराष्ट्रपति रामसाहेब प्रसाद यादवले नेपालको संविधानमा स्थापना भएको प्रजातन्त्रको जगमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्नुहुँदै संविधानले समानता, समावेशी, धर्मनिरपेक्षता, कानूनी राज्य, सार्वभौम सत्तालाई अक्षुण राखेको उल्लेख गर्नुभएको छ। उहाँले त्यसलाई अझ समृद्ध बनाउनु आजको आवश्यकता भएको बताउनु भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन गरीबी, भेदभाव, अशिक्षा र बेरोजगारीको अन्त्य गर्दै अघि बढ़नु हाम्रा लागि निर्विकल्प भएको उपराष्ट्रपति यादवले उल्लेख गर्नुभएको छ। प्रजातन्त्र दिवसका अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले भारतको उडिसामा सूचना प्रविधि संकायमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युको घटनाका सम्बन्धमा उच्च स्तरीय कूटनीतिक संवादसहित सत्य तथ्य छानबिन गर्न सरकारको ध्यानकर्षण गराउनु भएको छ। सांसदहरूले प्रकृति लम्सालको मृत्युपछि विरोधमा उत्रिएका नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहार सह्य नहुने भन्नुहुँदै घटनाका मृतक विद्यार्थीको न्यायका लागि सरकारले पहल गर्नुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय सभामा अध्यक्ष नारायण प्रसाद दाहालले बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्युबारे छानबिनको माग गर्नुभएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा लम्सालको रहस्यमय मृत्युले सभाको गम्भीर ध्यानकर्षण भएको बताउनुहुँदै अध्यक्ष दाहालले सत्य तथ्य छानबिन गरी उचित न्याय प्रदान गर्न गम्भीर रूपमा यथाशीघ्र कूटनीतिक पहल थाल्न सरकारको ध्यानकर्षण गराउनु भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु र तत्पश्चात नेपाली विद्यार्थीप्रति भएको व्यवहारका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शिक्षा मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूले विभिन्न विश्वविद्यालयले निर्धारण गरेको नियम अनुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यता विपरीत विश्वविद्यालय प्रशासनबाट त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूप्रति भएको व्यवहार निन्दनीय भएको उल्लेख गरेको छ। सबै विद्यार्थीको पठन पाठन कार्य यथाशीघ्र पूर्ववत रूपमा सञ्चालन गराउने व्यवस्था मिलाउन भारत सरकारको ध्यानाकर्षण गराइएको शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख छ। मन्त्रालयले अभिभावक तथा विद्यार्थीहरूलाई संयमता अपनाउन समेत अपील गरेको छ। विज्ञप्तीमा घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको उडिसा राज्यका विश्वविद्यालय एवं शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गरिँदै आएको वैदेशिक अध्ययन अनुमति पत्र एनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सकिने शिक्षा मन्त्रालयले चेतावनी दिएको छ। नेपाली विद्यार्थीको भारतमा भएको शंकास्पद मृत्युको विरोधमा हिजो नेपाल विद्यार्थी संघले राजधानीमा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा विद्यार्थीहरूले घटनाको सत्य तथ्य छानबिन गरी दोषी उप कार्यवाही गर्न माग गरेका छन्। भारतको उडिसा भुवनेश्वरमा नेपाली विद्यार्थी 20 वर्षीय प्रकृति लम्सालको मृत्युपछि उत्पन्न घटनाक्रमको निष्पक्ष छानबिन गर्न उडिसा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको जनाएको छ। उडिसा सरकारको सूचना तथा जनसम्पर्क विभागले वक्तव्य जारी गर्दै समितिका सदस्यहरूमा सरकारको गृह विभागका अतिरिक्त सचिव त्यसै गरी महिला तथा बालबालिका विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागबाट आयुक्त सहसचिव रहने गरी व्यवस्था गरिएको जनाएको छ। विभागका निर्देशकले जारी गरेको वक्तव्यमा कलेजमा भएको प्रदर्शनका क्रममा विद्यार्थीमाथि बल प्रयोग दुर्व्यवहारका घटना बाहिर आएका सन्दर्भमा अनुसन्धान भइरहेको र कानून अनुसार कार्यवाही हुने प्रतिबद्धता जनाइएको छ। त्यस विषयमा कलेज प्रशासनलाई जानकारी गराइएको र उच्चस्तरीय समितिको निष्कर्षका आधारमा कलेजमाथि उपयुक्त कानूनी र प्रशासनिक कार्यवाही गरिने उडिसा सरकारले जनाएको छ। घटनामा संलग्न 5 जनालाई भुवनेश्वर प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको बारे उडिसा सरकारले भारत स्थित नेपाली दूतावासलाई जानकारी गराएको पनि उडिसा सरकारले जानकारी दिएको छ। परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई मन्त्रालयले गम्भीर रूपमा लिएको बताउनु भएको छ। नेपाली दूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका 2 जना वरिष्ठ अधिकारीलाई विश्वविद्यालय मा पठाइएको र त्यहाँ त्यसबारे जानकारी लिने काम भइरहेको परराष्ट्र मन्त्रीले जानकारी दिनुभएको छ। घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीहरूसँग समेत समन्वय गर्न र नेपाली विद्यार्थीलाई आवश्यक सहयोग तथा छात्रावासमा सुरक्षित रूपमा रहने व्यवस्था मिलाउन विद्यालय प्रशासनसँग समन्वय गर्न नेपाल प्रहरीका अधिकारीहरूलाई निर्देशन दिइएको परराष्ट्र मन्त्री डा राणाले उल्लेख गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा विद्युतीय व्यापार ई कमर्स विधेयक 2080 पारित भएको छ। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेश गर्नुभएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको विद्युतीय व्यापार ई कमर्स विधेयक 2080 सर्वसम्मतिले पारित गरेको हो। बैठकमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफमा उद्योग मन्त्री भण्डारीले विधेयकले उद्योग व्यवसाय तथा व्यापारको क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने नव उद्यमीलाई प्रोत्साहित गर्ने र थप रोजगारीका अवसरहरू सिर्जना गर्ने बताउनुभयो। मन्त्री भण्डारीले प्रविधिमा आधारित कारोबारलाई सहज बनाउन र अनलाइन ठगी एवं अनियमितता नियन्त्रण गर्न विधेयकले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। विद्युतीय व्यापार ई कमर्स विधेयक राष्ट्रिय सभामा उत्पत्ति भई सुझावसहित प्रतिनिधि सभामा पेश भएको हो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट रक्षा मन्त्री मानवीर राईले महान्यायाधिवक्ताको आर्थिक वर्ष 2079-80 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का ले भारत सरकारसँग सम्झौता भए अनुसार विभिन्न 8 अन्तर्देशीय विद्युत प्रसारण लाइनको निर्माण कार्य अघि बढ़ेको संसदलाई जानकारी दिनुभयो। बैठकमा उठेका प्रश्नहरूको जवाफमा ऊर्जा मन्त्री खड्काले दोधारा लम्की बरेली ढल्केबर सीतामढ़ी त्यसै गरी कोहलपुर लखनऊ लगायतका विभिन्न 8 अन्तर्देशीय प्रसारण लाइन निर्माण गर्ने गरी भारतसँग भएको सम्झौता अनुरूप काम अघि बढ़िसकेको जानकारी दिनुभयो। मन्त्री खड्काले लामो समयदेखि अड्किएर रहेका अधूरा आयोजनाहरू सञ्चालन गर्न सरकारले ध्यान ध्यान केन्द्रित गरेको र राष्ट्रिय आयमा वृद्धि गरी आन्तरिक रोजगारीका अवसरहरू सिर्जना गर्न जलविद्युत आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढ़ाइएको जानकारी दिनुभयो। बैठकमा सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण गर्न सड़कको स्तर उन्नति गर्नुपर्ने, सवारी साधनको अवस्था चेक जाँच गर्नुपर्ने र सवारी साधन अनुमति पत्रको समेत चेक जाँच गरिनुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको बैठक फागुन 11 गते आइतबार दिउँसो 1 बजे बस्नेछ। पानी जहाज विधेयक छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइएको छ। राष्ट्रिय सभाको हिजोको बैठकले पानी जहाज विधेयक 2081 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राख्नु भएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। हिजोको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले लोक सेवा आयोगको आर्थिक वर्ष 2080-81 65 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। राष्ट्रिय सभाको बैठक फागुन 11 गते आइतबार 1 बजेर 15 मिनटमा बस्नेछ। यसअघि राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले राष्ट्र सेवक कर्मचारीमाथि स्थानीय तहका जनप्रतिनिधिबाट भौतिक आक्रमण तथा दुर्व्यवहारका घटना बढ़ेकोमा आपत्ति जनाउनुभयो। त्यसैगरी सांसदहरूले काठमाडौँमा ढल निकास, खानेपानी, विद्युत लगायतका विषयमा अन्तर्निकाय समन्वय हुनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभामा पनि सांसदहरूले बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्युको छानबिनका लागि सरकारले पहल अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। नेपालमा आम निर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको सम्झनामा आज निर्वाचन दिवस मनाइँदैछ। मुलुकमा प्रजातन्त्र स्थापनाको 8 वर्षपछि विक्रम सम्वत 2015 फागुन 7 गते आम निर्वाचन भएको थियो। संवैधानिक अंगका रूपमा रहेको निर्वाचन आयोगले स्थानीय तहदेखि राष्ट्रपतिसम्मको निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा गराउँदै आएको जनाएको छ। यस वर्ष निर्वाचनको प्रभावकारिता, आम नागरिकको सहभागिता भन्ने मूल नाराका साथ आयोगले मूल समारोहको आयोजना गर्दैछ। दिवसका अवसरमा प्रमुख आयुक्त दिनेश कुमार थपलियाले संवैधानिक एवं कानूनी दायित्व पूरा गर्न आयोग थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ़ गर्नु सरकारको प्रमुख उद्देश्य भएको बताउनु भएको छ। हेटौडामा हिजो आयोजित कार्यक्रममा उहाँले निजी क्षेत्रलाई समाहित गर्दै सरकार लगानी मैत्री वातावरण बनाउन लागि परेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सुशासनका माध्यमबाट मुलुकमा समृद्धि ल्याउन सरकार कटिबद्ध रहेको बताउनु भएको छ। लमजुङमा हिजो आयोजित कार्यक्रममा उहाँले सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण जरूरी रहेकोले त्यसका लागि कामहरू अघि बढ़िरहेको बताउनुभयो। धनकुटा र उत्तरी मोरङको सीमानामा पर्ने थामी डाँडा खानेपानी आयोजना संचालनमा आएपछि त्यस क्षेत्रका स्थानीयको वर्षौंदेखिको समस्या अन्त्य भएको छ। धनकुटा संवाददाता ईश्वर थापाको यो रिपोर्ट।
गत वर्षसम्म थामडाँडाका मोहन राईको घर वरिपरि पानीले भरिएका 2 र 2.5 लिटरका बोतलले भरिएको हुन्थ्यो। बर्खामा जम्मा गरेर राखिएको सो पानी हिउँदमा खाना र गाई वस्तुलाई खुवाउन प्रयोग हुने गरेको थियो। मोहनको मात्र होइन, थामडाँडा सुर्के र जैतुन पार्क क्षेत्रका करिब 100 घर वरिपरि पानीको बोतलले भरिएको हुन्थ्यो। गाउँभन्दा करिब 1.5 किलोमिटर तलको मूलबाट एक पटक पानी ओसार्दा करिब 3 घण्टा लाग्ने गरेको थियो, जसले गर्दा एक परिवारको एकजनाको दिनचर्य पानी खोज्नमै बित्ने गरेको थियो। तर अहिले लिफ्टिङ आयोजनाबाट पानी घर घरमै आउन थालेपछि समस्याको अन्त्य भएको छ।
पहिला चाहिँ धेरै बोक्नु पर्थ्यो, 3 घण्टा जति समय लाग्थ्यो, अनि त्यो समयलाई अहिले अन्य त सदुपयोग गर्ने मौकाहरू छ।
दुःख होइन, चैताक वैशाखमा पानी नभएर तल तल खोज्नु जानुपर्ने, फेरि पानी पर्खिनु पर्ने, है घण्टा घण्टा रुङ्दा समस्या थियो नि। अहिले त्यसै त राम्रो छ नि पानी आएर।
धनकुटाको सागुरी गढी र मोरङको केराबारी गाउँपालिकाको सिमानामा पर्ने यो क्षेत्रमा खानेपानी डिभिजन कार्यालय सुनसरीले लिफ्टिङ आयोजना सञ्चालन गरेको हो। 5 वर्ष अघि शुरू भएको आयोजनामा करिब 1 करोड रूपियाँ लगानी भएको छ। 1.5 किलोमिटर तलबाट पानी तानेर 1,20,000 लिटर क्षमताको ट्याङ्कीमा जम्मा गरेर घर घरमा धारा मार्फत वितरण गरिएको छ। सबै उपभोक्तालाई दिन बिराएर पानी वितरण गर्ने गरिएको वितरक रविन राई बताउनुहुन्छ।
पानी 95 घर दूरीले अहिले चाहिँ खाइरहेको छ।
5 वर्ष अघि शुरू भएको आयोजनाले अहिले मूर्त रूप लिएपछि स्थानीयको खानेपानी समस्या हटेको हो। पानी ल्याउन निकै संघर्ष गरेका स्थानीय अहिले खानेपानीको समस्याबाट मुक्त भएका छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको 5 बैठक सिनेटले चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ। प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले रजिष्ट्रार श्याम लम्सालले प्रस्तुत गर्नुभएको नीति, योजना, कार्यक्रम र बजेट सम्बन्धी प्रस्तावहरू स्वीकृत गरेको हो। प्रतिष्ठानले 30 बेडको व्यवस्था अन्तर्गत विभिन्न विषयमा विशेषज्ञ चिकित्सकको सेवा प्रदान गर्दै आएकोमा आगामी दिनमा 400 बेडको शिक्षण अस्पताल निर्माण सम्बन्धी गुरू योजना पारित गरेको छ। बैठकले प्रतिष्ठानको सभा सदस्यमा पदेन पदाधिकारीका अतिरिक्त दलित आदिवासी जनजाति र पिछड़िएका वर्गबाट प्रतिनिधित्व हुने गरी कार्यकारी परिषदको सिफारिशमा बलिभद्र राणा, श्री प्रकाश श्रेष्ठ, यमुना थापा मगर, सुशीला चौधरी, सुदीप गौतम र कर्मचारी मध्येबाट विनोद दाहाललाई मनोनयन गर्ने निर्णय पनि गरेको छ। बैठकमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको आर्थिक वर्ष 2079-80 र 80-81 को बजेट तथा कार्यक्रम समयमै सिनेट बैठक बस्न नसकी पछि अनुमोदन गर्नुपर्ने अवस्था आउने खालका कमजोरी आगामी दिनमा नगर्न निर्देश गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिले हिजो प्रतिवेदन हस्तान्तरण गरेको छ। प्रधानमन्त्री निवास बालवाटारमा समितिका संयोजक शेखर प्रसाद पौडेलले विश्वविद्यालयको विद्यमान जग्गाहरूको उपयोग त्यसै गरी अतिक्रमणको अवस्था र अतिक्रमण हटाउन चालिनुपर्ने कदमका विषयमा सुझावसहितको प्रतिवेदन प्रधानमन्त्री ओलीलाई बुझाउनुभयो। समितिले दाङमा रहेको विश्वविद्यालयको 1662 बिघा जग्गा त्यसै गरी देउखुरी क्षेत्रमा 1336 बिघा मध्ये 910 बिघा अतिक्रमण भई 2059-60 ती जग्गाबाट विश्वविद्यालयले कुनै पनि आमदानी प्राप्त गर्न नगरेको पाइएको उहाँले बताउनुभयो। संयोजक पौडेलले जग्गालाई उपयोगमा ल्याउन भाडामा दिन सकिने र अतिक्रमण हटाउन सरकार र राजनीतिक दलको सहयोग आवश्यक रहेको बताउनुभयो। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सदस्यहरूले नेपालमा विभिन्न दात्री निकाय र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले प्रदान गरेको आर्थिक सहयोगको सही सदुपयोग हुन नसकेको औल्याउनु भएको छ। समितिको हिजोको बैठकमा सांसदहरू गोकुल बास्कोटा, देव प्रसाद तिमिलसिन्हा, मोहन बस्नेत लगायतले धर्म परिवर्तन, पुस्तक लेखन, प्रकाशन, शिक्षा लगायतका क्षेत्रमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको लगानी हुने गरेको चर्चा गर्नुहुँदै राज्य त्यस विषयमा संवेदनशील हुन जरूरी रहेकोमा जोड़ दिनुभयो। सांसद बास्कोटाले सन् 2002 हालसम्म 21 खर्ब बराबरको रकम कुन प्रणालीबाट नेपाल भित्रिएको हो यकिन हुन नसकेको भन्नुहुँदै यस्ता सहयोगलाई पारदर्शी बनाइनुपर्ने बताउनुभयो। बैठकमा समितिका सभापति ऋषिकेश पोखरेलले वैदेशिक लगानीलाई पारदर्शी बनाउनुपर्ने, राज्यका संवेदनशील क्षेत्रमा गैर बजेटीय लगानी हुन नहुने लगायतका विषयमा लेखा समिति प्रष्ट रहेको बताउनुभयो। सामाजिक सञ्जाल नियमनका नाममा अंकुश लगाउने गरी विधेयक ल्याइएकाले स्वीकार्य नहुने नेपाली कांग्रेसका नेताहरूले बताउनु भएको छ। नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलनको काठमाण्डुमा हिजो उद्घाटन गर्नुहुँदै नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सामाजिक सञ्जाललाई नियमन गर्न जरूरी भए पनि अभिव्यक्ति स्वतन्त्रतामा आघात पुग्ने कुनै पनि कानून स्वीकार गर्न नसकिने बताउनुभयो। नेता एनपी साउद र राजेन्द्र बजगाई लगायतले नियमनका नाममा अंकुश लगाउने गरी ल्याइएको विधेयक स्वीकार्य नहुने भन्नुहुँदै प्रेस स्वतन्त्रतामाथि आँच आउने कदम विरूद्ध आफूहरू उभिने बताउनुभयो। वरिष्ठ पत्रकारहरू हरिहर विरही, तारानाथ दाहाल लगायतले अभिव्यक्ति स्वतन्त्रतामा हनन हुने गरी गरिएका कुनै पनि कार्य विरूद्ध प्रेस जगत एक भई उभिन आवश्यक रहेको बताउनुभयो। नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकारको हकहित र संरक्षणमा आफूहरू उभिने बताउनुभयो। नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन आजसम्म चल्नेछ। नारायणगढ़ मुगलिन सड़कमा 19 नयाँ पुल सञ्चालनमा आएका छन्। सड़कमा भएका सबै पुराना पुलको ठाउँमा दोहोरो गरी गुड्न मिल्ने नयाँ पुल सञ्चालनमा ल्याइएको हो। नागडुंगा मुगलिन सड़क आयोजना पश्चिम खण्ड नारायणगढ़ मुगलिनका इन्जिनियर विजय दरैका अनुसार खहरे खोलाको पुल सञ्चालनमा आएसँगै सबै पुल निर्माणको काम सम्पन्न गरिएको छ। सो सड़क हुँदै दैनिक 10,000 बढ़ी सवारी साधन आवत जावत गर्ने गर्दछन्। कोशी अस्पताल विराटनगरमा 500 पोस्ट अपरेटिभ वार्ड हिजोदेखि सञ्चालनमा ल्याइएको छ। अस्पतालमा उपलब्ध स्रोत साधनको प्रयोग गरी भेन्टिलेटर सहितको वार्ड सञ्चालनमा ल्याइएको अस्पतालकी मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर रूना झाले बताउनुभयो। यसअघि शल्यक्रियापछि बिरामीलाई सघन उपचार कक्ष आईसीयूका बिरामीको अवस्था हेरेर अन्य वार्डमा राख्ने गरिएको थियो। अस्पतालमा स्वदेशी तथा भारतीय सीमा क्षेत्रका नागरिकले सेवा लिइरहेका छन्। म्याग्दीको मालिका गाउँपालिका दुई रूम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सड़कमा मार्ग खुलेको 5 वर्षपछि यातायातका साधनहरू सञ्चालनमा आएका छन्। आर्थिक वर्ष 2076-77 मार्ग खुलेको रूमबाट खवाङ हुँदै ताराखोला जोड्ने 13 किलोमिटर सड़कमा खसेको पहिरो, ग्रेड र घुम्ती नमिलेका कारण यातायातका साधनहरू सञ्चालन हुन सकेका थिएनन्। मालिका गाउँपालिका दुई रूमका वडाध्यक्ष उदय बहादुर बुढाथुकीले 5 वर्ष अघि मार्ग खुलेको सड़क मरमत गरी जीप, मोटरसाइकल, ट्राक्टर लगायतका साधनहरू सञ्चालन गर्न थालेपछि स्थानीय 1,000 बढ़ी घर परिवार लाभान्वित भएको बताउनुभयो। कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाले 307 विपन्न परिवारलाई कम्बल वितरण गरेको जनाएको छ। नगरपालिकाको चालू आर्थिक वर्षका लागि तय गरिएको कार्यक्रम अन्तर्गत 12 ओडाका अति विपन्न परिवार, ज्येष्ठ नागरिक, एकल महिला लगायतलाई कम्बल वितरण गरिएको हो। राष्ट्रिय समाचार समिति राक्षसले आज आफ्नो 64 वार्षिक उत्सव मनाउँदैछ। वार्षिक उत्सवका अवसरमा राष्ट्रिय समाचार समितिलाई शुभकामना दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समाचार समितिको सेवा विविधीकरणले यसको औचित्य थप स्थापित हुँदै गएको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले परिवर्तित सन्दर्भमा सत्य तथ्य, विश्वसनीय, आधिकारिक र भरपर्दो समाचारका माध्यमबाट आम जनतालाई सुसूचित गराउने कार्यमा राष्ट्रिय समाचार समितिको दायित्व र भूमिका अझ बढ़दै गएको महसुस भएको उल्लेख गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र दिवस 2081 अवसरमा हिजो सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजन परिसरमा सरसफाई तथा वृक्षारोपण गरिएको छ। वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्नुहुँदै सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले 2007 सालमा आएको प्रजातन्त्रले मुलुकमा राजनीतिक, सामाजिक र आर्थिक स्वतन्त्रता प्राप्तिमा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ। अध्यक्ष डाक्टर विष्टले गणतन्त्रलाई सफल बनाउन सार्वजनिक सेवा प्रसारण नेपालको योगदान महत्वपूर्ण हुने भएकाले सबै कर्मचारी र प्रसारकलाई सोही अनुसार दायित्व निर्वाह गर्न आग्रह गर्नुभयो। अब के अन्तर्राष्ट्रिय समाचार। सुडानी अर्धसैनिक बलहरूले देशको दक्षिणी गाउँहरूमा 3 दिनसम्म गरेको आक्रमणमा महिला र बालबालिकासहित 200 बढ़ीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। ती गाउँहरूमा आक्रमण गरी हत्या, अपहरण, जबरजस्ती बेपत्ता र सम्पत्ति लुटपाट सहितका घटनाहरू गराइएको, त्यसमा सयौं घाइते वा बेपत्ता भएका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। कजाकिस्तानको उल्टाउ क्षेत्रमा एउटा खानी भत्कदा 7 मृत्यु भएको छ। दुर्घटनामा 7 मजदूरमा खानी फँसेका र ती मजदूरको शव निकालिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष 2082-83 लागि स्रोत सुनिश्चित गरी बजेटको सिलिङ निर्धारण गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा रहने स्रोत निर्धारण समितिले राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारण सम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेश गरेको छ। आयोगले चालू आर्थिक वर्षको बजेट भन्दा करिब 12% वृद्धि हुने गरी करिब 18.5 खर्बको आरआरई हुने गरी स्रोत अनुमान गरेको छ। फागुनको पहिलो साताभित्र स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरी त्यसको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउनु पर्ने व्यवस्था हाल रहेको छ। अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढ़ी पहिरोबाट क्षति भएका सड़क तथा पुल गरी 26 आयोजना पुननिर्माणका लागि 18.88 अर्ब रूपियाँको स्रोतका लागि सहमति प्रदान गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन 4 माग भई आएकोमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मंगलबार आयोजनाहरू पुननिर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ। 26 आयोजनाहरूमा 13 सड़क र 13 पुल निर्माणसँग सम्बन्धित आयोजनाहरू रहेका छन्। सड़क पुनर्निर्माणमा बीपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग र कान्ति राजमार्ग सहित 13 आयोजनाहरू रहेका छन्। सरकारले नयाँ खुलेका उद्योगलाई सुपारी, केराउ र मरिचको आयात अनुमति दिने निर्णय गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै त्यस्तो निर्णय लागू गरेको हो। मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले आर्थिक वर्ष 2081-82 औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र सेतो तथा कालो मरिचको आयातमा रहेको प्रतिबन्ध हटाइएको जानकारी दिनुभएको छ। यसअघि तस्करीको समस्या बढेपछि 2076-74 सरकारले ती वस्तुहरूको आयातमा पूर्ण बन्देज लगाएको थियो। त्यसपछि 2077-79 पूर्ण बन्देज हटाएर सरकारले परिणामात्मक बन्देज लागू गरेको थियो। यसपटक भने सरकारले नयाँ उद्योगलाई पनि आयात अनुमति दिने व्यवस्था गरेको छ। पर्वत जिल्लाको जलजला गाउँपालिका 9 बनौमा व्यावसायिक ओखर खेती शुरू गरिएको छ। गाउँमा बाँझो रहेको जमिन सदुपयोग गर्दै किसानहरूलाई फलफूल खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले यस वर्षदेखि व्यावसायिक रूपमा ओखर खेती विस्तार गरिएको हो। बाँझो रहेको जग्गाबाट आमदानी गर्न ओखर खेती गर्न लागिएको जलजला 9 बनौका वडा अध्यक्ष गौ बहादुर पुनले जानकारी दिनुभयो। चालू आर्थिक वर्षमा 1500 ओखरका बिरूवा रोपिएको छ। गाउँका अधिकांश किसानले आफ्नो जग्गाको क्षेत्रफल अनुसार माग गरेका बिरूवा रोपिसकेको अध्यक्ष पुनले जानकारी दिनुभयो। दोलखाको चरीकोटमा मंगलबारबाट तेस्रो दोलखा महोत्सव शुरू भएको छ। फागुन 18 चल्ने महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शुभारम्भ गर्नुभयो। दोलखा महोत्सवमा 140 स्टलहरू रहने र ती स्टलहरूमा स्थानीय परिकार लगायत स्थानीय उत्पादनहरू रहने दोलखा उद्योग वाणिज्य संघका सचिव प्रवीण श्रेष्ठले जानकारी दिनुभयो।
भुवन आचार्य, अब खेल समाचार।
अर्को साता शुरू हुने केपी ओली फुटबल प्रतियोगिताको मंगलबार खेल तालिका सार्वजनिक भएको छ। आहारा पोखरा गोल्ड कप विजेता उज्बेकिस्तानको ब्ल्याक बुल्स एएफसी र एपीएफ बीच उद्घाटन खेल हुनेछ। त्यो खेलको विजेताले क्वार्टर फाइनलमा संकटा क्लबको सामना गर्नेछ। नेपाल युवा संघले आयोजना गर्ने प्रतियोगितामा दुई विदेशी सहित नौ टोलीको सहभागिता रहनेछ। फागुन 12 र 13 गते समान दुई खेल हुनेछन्। फागुन 12 गते त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुनेछ।
अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बद्ली रही, बाँकी भागमा आंशिक बद्ली रहने, पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च हिमाली तथा केही पहाड़ी क्षेत्रमा हल्का हिमपातको कतिपय ठाउँमा सम्भावना समेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 20.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7.3 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20 22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:39 भयो भने सूर्यास्त भरे साँझ 5:58 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आज फागुन 7 गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै भारतको उडिसामा नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युको सम्बन्धमा सत्य तथ्य छानबिन गर्न सांसदहरूको सरकारसँग माग, समस्या समाधान नगरे उडिसा राज्यका शिक्षण संस्थाका लागि एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी, भारत सरकारसँग सम्झौता भए अनुसार विभिन्न 8 अन्तर्देशीय विद्युत प्रसारण लाइनको निर्माण कार्य अघि बढ़ेको ऊर्जा मन्त्रीद्वारा संसदलाई जानकारी, र सुडानमा अर्धसैनिक बलको आक्रमणमा परि महिला र बालबालिका सहित 200 भन्दा बढ़ीको मृत्यु। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।